यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। अध्यागमन नाकाहरूमा नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम आजदेखि कार्यान्वयनमा। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार कार्ययोजनाका साथ अघि बढ़िरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नियमित रूपमा लोकतन्त्रको प्रक्रियाबाट संसद सञ्चालन गर्ने नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाको प्रतिबद्धता। चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन उच्च सतर्कता अपनाउन सरोकारवाला निकायहरूलाई सरकारको निर्देशन। र चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या 81 पुग्यो। समाचार विस्तारमा। सरकारले अध्यागमन नाकाहरूमा नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको एक्शन रूमबाट आज नेपाली पोर्टको उद्घाटन गर्नुभयो। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै विदेशीहरूको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सुरक्षित र सूचना प्रणालीमा आधारित बनाउन नेपाल पोर्ट प्रणाली शुरूआत गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि आर्थिक, सामाजिक र प्राविधिक विकासमा सरकार कार्ययोजनाका साथ अघि बढ़ेको उल्लेख गर्नुभयो। नेपाललाई चीन र भारत जस्ता विकसित अर्थतन्त्रसँग आर्थिक कूटनीतिको माध्यमबाट जोड्न, पूर्वाधारलाई विश्वस्तरको बनाउनेतर्फ सरकारले जोड़ दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले समग्र प्रशासनमा नतिजाको खोजी गरेको बताउनुभयो।
हाम्रो समग्र प्रशासनमा नतिजाको खोजी नेपाल सरकारले गरेको छ, जसबाट जनता र राष्ट्रप्रतिको बृहत्तर जवाबदेहिता देखिन्छ, हेरिन्छ। नतिजा प्राप्तिमा हाम्रा प्रशासकीय अवयवहरू केही चुकेको अवस्था देखिन्छ। अब त्यसबाट हामी मुक्त हुनुपर्दछ। नेपाल सरकारले नतिजा प्राप्तिमा निकै ठूलो मेहनत गरेको छ। नतिजा प्राप्ति के कसरी सम्भव छ, आयोजना सम्पन्न गर्ने मोडेल के हो, पूँजीगत खर्च गर्ने क्षमताको विषय, कामको गुणस्तर, समन्वय जस्ता अनेकौं प्रश्नको उत्तर अध्यागमन सुधार र गृह प्रशासनभित्र खोज्न पनि म प्रशासनिक नेतृत्वलाई निर्देशन गर्दछु।
प्रधानमन्त्री ओलीले सन् 2020 भ्रमण वर्षको रूपमा मनाउन थालिएको पर्यटन उद्योगको विकाससँगसँगै लगानी तथा रोजगारी प्रवर्धन गरी दिगो आर्थिक विकास हासिल गर्ने कार्ययोजना अघि सारेको र विक्रम सम्वत 2100 सम्ममा उच्च मध्यम आय भएको स्वाधीन अर्थतन्त्रका रूपमा मुलुकलाई विकास गर्न लगानी विस्तार गरिएको बताउनुभयो।
डिजिटल नेपालको निर्माणमा हाम्रा सेवाहरूको वितरण, सेवाग्राही मैत्री, विश्वसनीय, सुरक्षित र प्रतिस्पर्धी हुन जरूरी छ। ई गभर्नेन्सको व्यापक प्रयोग र भरपर्दो तथ्याङ्क प्रणालीको विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ। यस अवसरमा म सबै तहका सरकारमा यस्ता सुधारका आयोजना सञ्चालन गरी कार्यान्वयनमा ल्याउन सबैमा हार्दिक अनुरोध गर्दछु। मित्र राष्ट्र चीन र भारतको अर्थतन्त्रको ल्यान्ड लिंक्ड अर्थतन्त्रको रूपमा रही विक्रम सम्वत 2100 सम्ममा उच्च मध्यमा आय भएको स्वाधीन अर्थतन्त्रको रूपमा विकास गर्न, सड़क सञ्जालका साथै जलमार्ग लगायतका कनेक्टिभिटीका बहुआयामिक क्षेत्रमा विकास गर्ने नेपाल सरकारले स्रोत परिचालनमा गुणात्मक बढ़ोत्तरी गर्नुका साथै परिणाममुखी नतिजाहरू प्राप्त गर्न जोड़ दिएको छ।
कार्यक्रममा विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपाली पोर्ट लागू भएपछि सुरक्षा चुनौती धेरै घट्ने बताउनुभयो। अध्यागमनमा बायोमेट्रिक्स प्रणाली लागू भएसँगै यात्रुको तस्वीर हस्तरेखा रेकर्ड र यसले यात्रुको आँखाको नानी रेटिना समेत पढ्ने र त्यसको रेकर्ड राख्न सक्ने विभागले जनाएको छ। नेपाली पोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित 12 अध्यागमन नाकामा बायोमेट्रिक्स सहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा आएको छ। नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारमा आज सभामुखको पदभार ग्रहण गर्नुभएको छ। त्यस अवसरमा सभामुख सापकोटाले संसद नियमित रूपमा लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नु आफ्नो दायित्व भएको बताउनुभयो। सभामुख सापकोटाले संसद सचिवालयमा दर्ता भएका विधेयक संसदमा लैजाने र प्राथमिकताका आधारमा पारित गर्दै जाने बताउनुभयो।
सबभन्दा जरूरी विधेयकहरू बाँकी छन् त्यसको प्रमाणीकरण गर्ने, प्रधान कुन हो त्यो छुट्याउने, गौण कुन हो त्यसलाई अलि पछि गर्ने, अनि त्यसैगरी सदनमा दर्ता भएका विधेयकहरू त्यो संकल्प प्रस्तावहरू अनि त्यस्तै गरी सार्वजनिक महत्वका प्रस्तावहरू त्यो चाहिँ प्राथमिकता क्रम छुट्याएर लगिन्छ एक। अब दोस्रो कुरा समग्र रूपमा यसलाई चाहिँ जीवन्त सजीव रूपमा र जनताले हामीले चुनेर पठाएका प्रतिनिधिहरूले बडो लोकतान्त्रिक वातावरणमा चाहिँ छलफल गरेका छन्, यिनीहरू निचोड निकाल्छन् भनेर अलिकति आशा र विश्वास जगाउने ढंगले हामी कामलाई अगाडि बढाउँछौं।
सभामुख सापकोटाले हाल बहसमा रहेको एमसीसीका विषयमा हतारमा प्रतिक्रिया दिइहाल्नु आवश्यक नरहेको स्पष्ट गर्नुभयो। सभामुख सापकोटाले संसदमा दर्ता भएको कारागार सम्बन्धी एकीकरण र संशोधन गर्न विधेयक छलफलका लागि संसदमा लैजाने निर्णयमा हस्ताक्षर गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सदस्यबाट अलग रहेको घोषणा गर्नुभएको छ। आज एक विज्ञप्ति जारी गर्नुहुँदै सभामुख सापकोटाले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न आफू नेकपाको सदस्यबाट अलग रहेको घोषणा गर्नुभयो। नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनिया राजदूत हौ यान्छी बीच आज भेट भएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा चिनिया राजदूत हौले चिनिया जनकंग्रेस संसदका अध्यक्ष ली झान्सुले पठाउनु भएको बधाई तथा शुभकामना सन्देश सभामुख सापकोटालाई हस्तान्तरण गर्नुभयो। भेटमा सभामुख सापकोटाले शुभकामनाका लागि धन्यवाद दिनुहुँदै नेपाल र चीनको सरकार जनस्तर र संसद बीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभयो। राजदूत हौ यान्छीले चिनिया जनकंग्रेसका अध्यक्षको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो समेत दिनुभएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई 12 बुँदे निर्देशन दिएको हो। नेपाल भ्रमण वर्ष 2020 सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनु पर्ने पूर्व सतर्कता जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा भाइरसको संक्रमणको अनुमान गर्न निर्देशन दिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजातिको हक अधिकार परम्परा संस्कृति र पहिचानलाई स्थापित गर्न संविधान नै मुख्य आधार भएको बताउनु भएको छ। नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महासंघ नेपालको एकता घोषणा समारोहमा अध्यक्ष प्रचण्डले नेपाल बहुजातीय बहुसांस्कृतिक बहुभाषिक मुलुक भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले आदिवासी तथा उत्पीड़ित समुदाय पूर्ण रूपमा मुक्त हुने वातावरण अझै नबनेको भन्नुहुँदै शान्तिपूर्ण रूपले संविधान संशोधनको माध्यमबारे सबैले सोच्नुपर्ने आवश्यकता औल्याउनुभयो। कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले सबै उत्पीड़ित वर्ग र जातिको हक अधिकार स्थापित गरेर मुलुकमा समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकार आफ्नो जमीन आफ्नै बनाउने गरी काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। दुई वर्षको अवधिमा मन्त्रालयबाट भएको मुख्य उपलब्धि सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले छिटै नै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभयो।
यो सरकारले आफ्नो जमिन आफ्नै बनाउने कुरामा प्रतिबद्ध भएर नि लागेको छ। नयाँ नक्सा निर्माण गर्नको निम्ति प्राविधिक समितिले बैठक बसेर र आफ्नो क्रियाकार्य गरिरहेछ।
समृद्ध नेपालको मुख्य आधार नै जनताको जमिन भएको भन्नुहुँदै मन्त्री अर्यालले जमिन बाँझो राख्नेलाई कार्यवाही गरिने जानकारी दिनुभयो। मन्त्री अर्यालले मन्त्रालयले दुई वर्षको अवधिमा करिब 30 लाख जग्गा धनीको करिब 2,20,00,000 कित्ता जमिनको अभिलेख डिजिटल प्रणालीमा आधारित अनलाइन सेवामा सुरक्षित हुने व्यवस्था गरी 108 मालपोत कार्यालयमा अनलाइन सेवा शुरू गरिएको जानकारी दिनुभयो। मन्त्री अर्यालले व्यक्तिको नाममा रहेको 946 रोपनी 7 आना 2 पैसा सार्वजनिक जग्गा सरकारको नाममा ल्याइएको जानकारी दिनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन संचालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा थप गृह कार्य गर्न न्याय कानून तथा संसदीय मामिला मन्त्रालय र समिति सचिवालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा राजपत्रांकित वा अनंकित तथा कुन तहसम्मका कर्मचारीलाई युनियनमा आबद्ध हुन दिने भन्ने विषयमा सांसदहरूका बीचमा सहमति हुन सकेन। केही सांसदले भने निजामती युनियनको व्यवस्था नै हटाउनुपर्ने माग राख्नुभयो। सभापति शशी श्रेष्ठले सांसदहरूले राख्नुभएको विचारका आधारमा अर्को बैठकमा थप गृह कार्य गरेर मस्यौदा ल्याउन निर्देशन दिनुभयो। बैठकमा सांसदहरू पम्फा भूषाल, रेखा शर्मा, प्रेम सुवाल, डिला संग्रौला, दिलेन्द्र प्रसाद बडु, झपट रावल, नवराज सिलवाल, देवेन्द्र राज कणेल लगायतले धारणा राख्नु भएको थियो। भ्रमण वर्ष 2020 मनाउँदै गर्दा पर्वतका होमस्टे संचालकहरू पर्यटकहरूलाई आकर्षित गर्न मौलिकतामा जोड़ दिन थालेका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
पञ्चासे लेकको काखमा रहेको झुरुप्प बस्ती आँखै अगाडि हिमालका पंक्ति, घर आँगन पनि सफा सुगर, गाउँले परिवेशको न्यानो आतिथ्यता अनि स्थानीय जनजाति समुदायको लोक संस्कृति। पर्वतको चित्रेमा पुग्ने पर्यटकको मन नै फुरुङ्ग हुन्छ। होमस्टे संचालक बिन्दु गुरुङ:
सातवटा घर परिवारले हामी चलाउँदै आएका छौँ। अहिलेसम्म बाजागाजासहित हामी वेलकम गर्छौँ। हाम्रो यहाँ चित्रेमै उत्पादन भएका अर्ग्यानिक खानाहरू जस्तै कोदोबाट बनाइएका रोटी अनि पुवा, चियामा पनि मिन्ट चिया खुवाउँछ हामीले पतिनाको, होइन, यस्तो अर्ग्यानिक र यो नयाँ स्वाद चाहिँ हामीले अहिलेसम्म पाएको थिएनौ भन्नुहुन्छ उहाँले।
होमस्टे भनेकै मौलिकताको पहिचान हो भन्ने लागेपछि संचालकहरूले बजारिया खाना पकाउनै छाडेका छन्। बियादी एक बादशाहका होमस्टे संचालकले गिठा र भ्याकुर समेतका परिकार बनाउँछन्। सालडाँडा होमस्टेका संचालक निर्मल गुरुङ:
तरुलको परिकारहरू, गिठा, भ्याकुर, वन तरुल, सेतो तरुल हुन्छ नि, त्यो चाहिँ अलि धेरै नै पाइन्छ हाम्रोतिर। कोदोको डेडो, कोदोको रोटी, लोकल कुखुरा, लोकल बाख्रा बजारमा पाइने भन्दा अलिक फरक नै हुन्छ। अब होमस्टे भनेपछि साह्रो बजारिय चाहिँ युजै हुँदैन खासै।
मकैका च्याख्लाबाट बनेको आटो, सातु, भुटेका मकै, कोदाको ढिँडो, सिस्नोबाट बनाइने विभिन्न परिकार होमस्टेमा पाइन्छ। त्यसका अलावा तरकारीमा कुरिलो, गेडागुडी, काब्रो, कोइरालो, गुन्द्रुक लगायतका परिकार गेप्ताङ होमस्टेमा पनि पकाउन शुरू गरिएको छ। गाउँमा उत्पादन हुने अन्न तथा तरकारी रासायनिक मल विषादी रहित हुने होमस्टे संचालक किरण थापाले बताउनुभयो:
चना पिसेर अनि बटुक बनाउने, बजारमा जाने मान्छेहरू अर्ग्यानिक खान पर्दो रहेछ भन्ने पनि भयो, अनि आउने पाहुनाले अब अर्ग्यानिक खान जाने भन्ने कुरो गर्नुहुन्छ, त्यसै भन्दा अर्ग्यानिक खाएपछि स्वास्थ्यलाई पनि राम्रो।
जिल्लाका करिब 2 दर्जन होमस्टेमा पुग्ने पाहुनालाई ग्रामीण पहिचान दिनका लागि गाउँमै उत्पादित परिकार पस्किने गरिएको छ। जिल्लाका होमस्टेले फरक पहिचान दिन थालेकाले यसको प्रचारमा जुटेको बताउनुहुन्छ जिल्ला पर्यटन प्रवर्धन समितिका अध्यक्ष मनोहर बी पौडेल:
सबै स्थानीयहरू चाहिँ अहिले अर्ग्यानिक उत्पादनमा चाहिँ लाग्नु भएको छ, होमस्टेका संचालकहरू पनि त्यो हिसाबले लाग्नु भएको छ। त्यही हुनाले चाहिँ अर्ग्यानिक खाना खानको लागि बाहिरबाट आएका पर्यटकहरूलाई चाहिँ त्यहाँका गन्तव्यहरूको बारेमा चाहिँ सूचना दिने हिसाबले त्यस्तो खालको डेस्क स्थापना गर्ने हामीले योजना बनाएका छौँ, र विशेष गरी ती होल्डिङ बोर्डहरू चाहिँ पालिकाहरूले चाहिँ आफ्नो आफ्नो सीमानामा चाहिँ राख्नुहोस् भनेर भनेका छौँ।
पर्वतमा नयाँ र पुराना गरी 43 होमस्टे छन्। पुराना र बढी चल्तीका होमस्टेले पर्यटन भ्रमण वर्षलाई मध्यनजर गर्दै मौलिक परिकार पस्किन थालेपछि पाहुनाहरूको भीड़ बढ्न थालेको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अनलाइन मार्केटिङ मार्फत सामान पठाउने र अमेरिका, क्यानाडा लगायतका देशहरूमा भिसा लगाइदिने बहानामा सर्वसाधारणबाट लाखौं रूपियाँ ठगी गर्ने गिरोहका 4 जनालाई आज पर्सा प्रहरीले पक्राउ गरेको छ। झुटा आश्वासन दिएर ठगी गर्दै आएको आरोपमा बाराको महागढीमाई नगरपालिका 9 का 29 वर्षीय रोशन सिंह, विशाल सिंह, वीरगंज महानगरपालिका 15 का फारूक आलम र भारतको कोलकाता घर भई वीरगंजमा डेरा गरी बस्दै आएका सबिक भक्तलाई पक्राउ गरी पर्सा प्रहरीले सार्वजनिक गरेको हो। पूर्वी तराईका विभिन्न स्थानका हाट बजारमा पहाड़ी क्षेत्रका तरकारी तथा फलफूलले राम्रो मूल्य पाउन थालेका छन्। बजारमा पहाड़ी क्षेत्रका सिस्नो, कटुस, लेकाली स्याउ र साग लगायतको माग बढ़न थालेको व्यापारीहरू बताउँछन्। झापाबाट संवाददाता निशेष राईको रिपोर्ट।
शहर बजारमा पाइने साग सब्जीमा धेरै जसो विषादी हुने र विभिन्न खाले रोग देखा पर्न थालेको भन्दै मानिसहरूले प्राकृतिक रूपमा आफै उत्पादन हुने वस्तुमा धेरै रुचि राख्न थालेका छन्। झापाको बुधबारे हटियामा भेटिनु भएका उपभोक्ता स्वामी सुब्बा, इलाम बाँसथर धनकुटा लगायतका पहाड़ी क्षेत्रबाट हटिया बजारमा ल्याइने सिस्नो, लेकाली स्याउ, भुइँ स्याउ, कटुस तथा अन्य साग सब्जीहरू बजारमा राख्न नपाउँदै बिक्री हुने गरेका छन्। पहाड़सँग पुरानो सम्बन्ध रहेका बजारहरू मधुमल्ला, दमक, शनिश्चरे, बिरतामोड क्षेत्रमा धेरै जसो पहाड़का तरकारीहरू आउने गरेका छन्। तराईमा उत्पादन हुने साग सब्जीमा धेरै विषादी हुने भएको भन्दै बजार क्षेत्रमा बस्ने धेरै जसो मानिसहरूले हाट बजार पर्खेर पहाड़बाट झारिने साग सब्जी किन्ने गरेका छन्। दमकको हटिया बजारमा भेटिनु भएकी सुस्मिता खत्री, बाँसथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर 5 बस्ने राजेश राईले हप्तामा 1-1.5 लाख रूपियाँको सागसब्जी संकलन गरेर ल्याउने गर्नुभएको छ। उहाँ जस्तै पहाड़बाट सागसब्जी ल्याउने धेरै व्यापारीहरू छन्। पहाड़को सागसब्जी स्वास्थ्यवर्धक र धेरै खाले रोगको औषधि हुने भएकाले किन्नेहरूको घुइँचो लाग्ने गरेको राईले बताउनुभयो। तराईमा उत्पादन गरिने सागसब्जीमा विषादीको प्रयोग धेरै भएकाले पहाड़को उत्पादनलाई जोड़ दिएको उपभोक्ताहरूको भनाई छ। रेडियो नेपालका लागि झापाबाट निशेष राईको रिपोर्ट।
गोसाईकुण्ड पदयात्रामा जाने क्रममा नुवाकोटको दुपचेश्वर गाउँपालिका 1 घ्याङफेदीबाट हराएका 2 युवाको शव आज भेटिएको छ। गत माघ 3 गते हराएका सिन्धुपाल्चोक हेलम्बुका 17 वर्षका वांगेल तामाङ र काठमाण्डौ जोरपाटीका 20 वर्षीय जापान तामाङको शव हिउँमा पुरिएर मृत्यु भएको अवस्थामा भेटाइएको गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिनुभयो। जुम्लाको चन्दननाथ नगरपालिका 4 सीमा चौरमा रातो माटोको खानीमा पुरिएर आज सासू बुहारीको मृत्यु भएको छ। घर लिप्ने रातो माटो लिन माला भीड़को जंगलमा गएका 45 वर्षकी सासू नाक्चु सुनार र 25 वर्षकी बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भाँसिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गामा आज सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने चालक सहित अन्य 3 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका 5 सिद्धडाँडाका 55 वर्षीय सन्तोष विश्वकर्मा रहेका छन्। गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिशन अस्पताल जाँदै गरेको बोलेरो चम्पादेवी गाउँपालिका 5 को सिद्धडाँडामा सड़कबाट करिब 500 मिटर तल खोलामा खसेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। चीनमा प्राणघातक कोरोना भाइरसका कारण मर्नेको संख्या 81 पुगेपछि हुबे प्रान्तमा बसोबास गर्ने सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनिएको छ। कोरोना भाइरस संक्रमितको संख्या 2700 नागेपछि हुबे प्रान्तमा देशकै ठूलो चाड़का बेला पनि मानिसहरूलाई घरमा नै रहन भनिएको हो। कोरोना भाइरस संक्रमित आधा जनसंख्या हुबे प्रान्तमा छन्। भाइरस संक्रमित 461 जनाको अवस्था गम्भीर रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। भाइरस फैलन नदिन चीनले 10 भन्दा बढ़ी शहरमा सार्वजनिक यातायातको यात्रा रोकेपछि करोड़ौं मानिस प्रभावित भएका छन्। कोरोना भाइरस चीनभन्दा बाहिर अन्य देशहरूमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय आपतकालको घोषणा गरिसकेको छ। अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकप्टर दुर्घटनामा परि प्रसिद्ध बास्केटबल खेलाड़ी कोवे ब्रायन्ट सहित 9 जनाको मृत्यु भएको छ। आफ्नो 13 वर्षीय छोरी सहित निजी हेलिकप्टरमा सवार ब्रायन्टको निधनपछि उनको सम्झनामा श्रद्धांजली सभाहरू आयोजना भइरहेका छन्। बास्केटबलको विश्व इतिहासमा 5 पटकसम्म एनबीए च्याम्पियनशीप जित्न सफल टीमका मुख्य खेलाड़ी ब्रायन्ट बास्केटबलका सर्वाधिक लोकप्रिय खेलाड़ी हुन्। अस्ट्रेलियाको क्वीन्सल्याण्ड स्थित एउटा होटलमा भएको चकलेट केक खाने प्रतियोगितामा 1 जना महिलाको केक अड्किएर मृत्यु भएको छ। अस्ट्रेलिया दिवसका अवसरमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरूले अस्ट्रेलियाको स्थानीय केक छिटो छिटो खाएर देखाउनु पर्ने थियो। चकलेट र नरिवल मिसिएको केक खाँदा खाँदै केक अड्किएर 60 वर्षीय महिलाको मृत्यु भएको थियो। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नागरिक लगानी कोषलाई पुँजी बजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागि बताउनु भएको छ। संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा नागरिक लगानी कोष एन 2047 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा अर्थमन्त्री डाक्टर खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पुँजी बजारमा लगानी बढ़ाउने तयारीमा सरकार अगाडि बढ़ेको स्पष्ट पार्नुभयो। छलफलमा अर्थमन्त्री खतिवडाले मार्केट मेकर आवश्यक भएकोले पनि नागरिक लगानी कोष त्यसतर्फ केन्द्रित हुनु आवश्यक छ भन्नुभयो। अर्थमन्त्री खतिवडाले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना ल्याउन समेत निर्देशन दिनुभयो। आइतबार दोहोरो अंकले ओह्रालो लागेको धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक सोमबार भने झण्डै 24 अंकले वृद्धि भएको छ। सोमबार नेप्से 23.95 बिन्दुले बढेर 1300.62 बिन्दुमा पुगेको छ। नेप्सेमा उच्च बिन्दुको सुधार देखिँदा कारोबार रकममा भने त्यसको प्रभाव खासै देखिएन। सोमबार कुल 180 कम्पनीका 24,09,262 किता शेयरहरू 91,73,59,000 मूल्यमा किनबेच भएका छन्। सोमबार नेप्सेमा कारोबार गर्ने सबै 12 समूहको कारोबारमा सुधार भएको छ। कारोबारका आधारमा सोमबार नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोला 500 रुपियाँले वृद्धि भएको छ। नेपाल सुनचानी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रति तोला 500 रुपियाँले वृद्धि भएर 76,000 पुगेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुन प्रति तोला 300 बढेर छापापाल सुन प्रति तोला 75,500 रुपियाँमा किनबेच भएको थियो। पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीतर्फ आकर्षित भएका छन्। स्वास्थ्यका लागि फाइदाजनक र आमदानी राम्रो हुने भएपछि त्यहाँका कृषकले व्यावसायिक कुरिलो खेती गर्न थालेका हुन्। बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो भएपछि त्यहाँका कृषक त्यस खेतीतर्फ आकर्षित हुँदै गएको स्थानीय किसानहरूको भनाइ छ। स्थानीय कृषक जीवलाल घिमिरेले 3 रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा कुरिलो खेती गर्दा गत वर्ष 5,00,000 आमदानी भएको जानकारी दिनुभयो।
काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लीगमा उपाधिको दावेदार टीम मच्छिन्द्र क्लब फेरि शीर्ष स्थानमा उक्लिएको छ। जारी लीगमा छैठौं जित निकाल्ने क्रममा मच्छिन्द्रले थ्रिस्टालाई 2-0 हरायो। दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा रजिन सुब्बा र विशाल राईले 1-1 गोल गरे। थ्रिस्टारले जारी लीगमा तेस्रो हार बिहोर्यो। यो हारले थ्रिस्टारको उपाधि यात्रामा ठूलो धक्का लागेको छ। जितपछि मच्छिन्द्रले त्रिभुवन आर्मीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो। मच्छिन्द्रको 9 खेलमा 19 अङ्क भएको छ भने 1 खेल कम खेलेको आर्मी 17 अङ्कमा छ। थ्री स्टारको 9 खेलमा 14 अङ्क छ। अर्को खेलमा दुई विभागीय टीम बीच भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ। सोमबार भएको खेलमा पुलिसले एफएफ क्लबलाई 1-0 हरायो। जारी लिगमा पुलिसको यो 4 जित हो, जसका कारण पुलिस शीर्ष 5 उक्लिएको छ। दशरथ रंगशालामा भएको खेलमा पुलिसले एफएफमाथि प्रभावशाली खेल खेलेको थियो। उसको जितमा भोला सिडवालको एकमात्र गोल निर्णायक बन्यो। यो जितले पुलिसले 9 खेलमा 4 जित 2 बराबरी र 3 हारका साथ 14 अङ्क बनाएको छ, जसका कारण पुलिस शीर्ष 5 पुगेको छ। एफएफको लिगमा यो 6 हार हो। पुछारबाट दोस्रो स्थानमा रहेको एफएफको मात्र 5 अङ्क रहेको छ। नेपालमा हुन लागेको एभरेस्ट प्रिमियर लिगमा एकपछि अर्को गरी स्टार विदेशी खेलाडी भित्राउने क्रम शुरू भएको छ। त्यस्तैमा ललितपुर प्याटर्सले श्रीलंकन खेलाडी उपुल थरंगालाई अनुमोदन गरेको छ। थरंगाले श्रीलंकाबाट 3 फर्म्याट खेलेका छन्, जसमा उनले 31 टेस्ट, 235 एकदिवसीय र 26 टी20 खेलेका छन्। बायाँ हाते ब्याट्सम्यान थरंगाले सन् 2005 भारत विरूद्ध टेस्टमा डेब्यू गरेका हुन्। सोही सिरिजमा एकदिवसीयमा डेब्यू गरेका थरंगाले टेस्टमा 1754 रन बनाएका छन् भने एकदिवसीयमा 6951 रन प्रहार गरेका छन्।
वहाँहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पश्चिमी, पूर्वी तथा मध्य भागमा सामान्यतया बदली भई पश्चिमी भागका 1-2 स्थानमा हल्का वर्षा हुनेछ भने पश्चिमी उच्च हिमाली भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 18.5 डिग्री सेल्सियस, न्यूनतम 6.9 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 17.9 डिग्री सेल्सियस, न्यूनतम 2.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.1 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 18.2 डिग्री सेल्सियस, न्यूनतम 7 डिग्री सेल्सियस र दिपालको अधिकतम 19.8 डिग्री सेल्सियस, न्यूनतम 7.7 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अध्यागमन नाकाहरूमा नेपाली पोर्ट नामको अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम आजदेखि कार्यान्वयनमा। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार कार्ययोजनाका साथ अघि बढ़िरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नियमित रूपमा लोकतन्त्रको प्रक्रियाबाट संसद सञ्चालन गर्ने नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाको प्रतिबद्धता। चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन उच्च सतर्कता अपनाउन सरोकारवाला निकायहरूलाई सरकारको निर्देशन। र चीनमा कोरोना भाइरसबाट मर्नेको संख्या 81 पुग्यो। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।